www.radiotv.com
السلام علیکم. پاکستان میں اس وقت رات کے 9, بھارت میں 9:30, اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید, خبروں کے ایک بلٹن کے ساتھ. پاکستان کے وزیراعظم عمران خان نے کہا ہے کہ حزب اختلاف پاکستان کو فائنینشل ایکشن ٹاسک فورس کی پابندیوں سے نکالنے کے حکومتی اقدامات کو متاثر کر رہی ہے, کیونکہ ان رہنماؤں کے مفادات ملک کے مفادات سے متصادم ہیں. وزیر اطلاعات شبلی فراز کہتے ہیں کہ ایف اے ٹی ایف سے متعلق سینٹ سے مسترد شدہ بل کو منظور کروانے کے لیے پارلیمنٹ کا مشترکہ اجلاس بلائیں گے, جبکہ حزب اختلاف کا کہنا ہے کہ حکومت ایف اے ٹی ایف کی آڑ میں پاکستان کو پولیس اسٹیٹ بنانا چاہتی ہے تاکہ حزب مخالف رہنماؤں کو انتقام کا نشانہ بنایا جا سکے. پاکستان کی وزارت خزانہ کے مطابق ملک کے مجموعی قرض کا حجم 36 خرب روپے تک پہنچ چکا ہے, جو قومی پیداوار یعنی جی ڈی پی کا 87% بنتا ہے. پاکستان کے آئین کے مطابق حکومت جی ڈی پی کے 60% سے زائد قرض حاصل نہیں کر سکتی. تاہم اقتصادی ماہرین کا کہنا ہے کہ پاکستان قرضوں اور ادائیوں کے حوالے سے مشکل ترین دور سے گزر رہا ہے, ایسے میں جی ڈی پی کے 60% کی حد قابل عمل نہیں رہ سکتی. افغانستان سے ملحقہ قبائلی ضلع خیبر کے دور افتادہ وادی تیرہ کے سرحدی علاقے راجکال سے دہشت گردی اور دہشت گردوں کے خلاف کارروائی سے بے گھر ہونے والے لوگوں کی واپسی کے لیے پچھلے جون کے وسط سے جاری احتجاجی دھرنا بدھ کے روز 57 دن میں داخل ہو گیا ہے. اطلاعات کے مطابق پشاور سے چند کلومیٹر کے فاصلے پر جاری اس احتجاجی دھرنے سے ابھی تک صوبائی حکومت نے کسی قسم کا کوئی رابطہ قائم نہیں کیا ہے. سندھ کے مختلف اضلاع سمیت صوبائی دارالحکومت کراچی میں شدید بارشوں سے نظام زندگی درہم برہم ہو کر رہ گیا ہے. محکمہ موسمیات کا کہنا ہے کہ شہر میں رواں ماہ بارش کا 36 سالہ پرانا ریکارڈ ٹوٹ گیا ہے, جبکہ مزید بارشوں کی بھی پیش گوئی کی جا رہی ہے. حکام کے مطابق 2 ماہ میں بارشوں سے اب تک کراچی میں 30 افراد موت کا شکار ہو چکے ہیں. ادھر وزیر اعلیٰ سندھ سید مراد علی شاہ نے تسلیم کیا ہے کہ صوبے کے مختلف علاقوں میں صورتحال انتہائی خراب ہے, تاہم ان کا کہنا ہے کہ صوبائی حکومت متاثرہ افراد کی ہر ممکن مدد کی کوشش کر رہی ہے. افغان عہدیداروں نے بتایا ہے کہ پروان صوبے کے مرکز چاریکار میں گزشتہ رات اچانک آنے والے سیلاب میں کم از کم 72 افراد موت کا شکار ہو گئے ہیں, جبکہ 95 زخمی ہیں. وزارت صحت نے 5 افراد کی حالت تشویشناک بتائی ہے. قدرتی آفات سے نمٹنے کی وزارت کے ایک ترجمان احمد تمیم عظیمی نے وائس آف امریکہ کو بتایا کہ اچانک آنے والے سیلاب میں 300 مکانات بھی تباہ ہوئے ہیں. وزارت کے ایک بیان میں بتایا گیا ہے کہ گزشتہ 2 روز میں دوسرے صوبوں میں 5 افراد موت کا شکار ہو گئے اور 23 زخمی ہوئے. افغانستان کی پہلی فلم ڈائریکٹر اور اداکارہ صبا سحر نامعلوم افراد کی فائرنگ کے نتیجے میں زخمی ہو گئی ہیں. منگل کو کابل میں حملے کے بعد دوران علاج وہ کوما میں چلی گئیں, جس کے 20 گھنٹے بعد بدھ کے صبح نے ہوش آیا. خبر رساں ادارے رائٹرز کے مطابق 3 نامعلوم مسلح حملہ آوروں نے صبا سحر کو اس وقت نشانہ بنایا جب وہ اپنے بیٹے کے ہمراہ کار میں سوار تھیں. پولیس ترجمان کا کہنا ہے کہ حملہ آور فرار ہونے میں کامیاب ہو گئے, تاہم واقعے کی تحقیقات کی جا رہی ہے. اقوام متحدہ کی سلامتی کونسل کے صدر نے منگل کے روز کہا ہے کہ 15 رکنی اس کونسل میں ایران کے خلاف بین الاقوامی پابندیاں بحال کرنے پر اتفاق رائے موجود نہیں ہے, اور وہ امریکہ کے اس مطالبے پر کوئی ایکشن نہیں لیں گے جس میں ایران پر پابندیاں دوبارہ لگانے کے لیے کہا گیا ہے. سلامتی کونسل کے صدر دیان تریانسیا دجانی نے, جو اس عالمی ادارے کے لیے انڈونیشیا کے سفیر ہیں, کہا ہے کہ مجھے واضح طور پر علم ہے کہ اس مسئلے پر یہ مخصوص موقف کونسل کے صرف ایک رکن کا ہے, جبکہ دیگر زیادہ تر کان اس سے اختلاف رکھتے ہیں. اس لیے میرے خیال میں اس معاملے پر کونسل میں اتفاق رائے نہیں پایا جاتا. چنانچہ کونسل کا صدر اس پوزیشن میں نہیں ہے کہ وہ اس پر مزید ایکشن لے سکے. پچھلے ہفتے امریکہ کے وزیر خارجہ مائک پومپیو نے نیو یارک کا دورہ کیا تھا اور اقوام متحدہ کو ذاتی طور پر بتایا تھا کہ امریکہ اقوام متحدہ کی سلامتی کونسل کو اس قرارداد کے تحت, جس کا تعلق 2015 کے جوہری معاہدے کو بین الاقوامی قانون کا تحفظ دینے سے ہے, ایک طریقہ کار کو آگے بڑھانا چاہتا ہے اور ایران پر 2006 کی پابندیوں کو دوبارہ نفاذ چاہتا ہے. خبریں ختم ہوئیں.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں.
पता है facebook.com/voaurdu।
अस्सलामु अलैकुम, वॉइस ऑफ अमेरिका वाशिंगटन से आज के खुसूसी शो के साथ मैं हूं यास्मीन जमील। आज हम बात कर रहे हैं पाकिस्तान में कम उम्र बच्चों में जो कानून शिकनी की सूरत हाल है उस पर, और इस बारे में गुफ्तगू करने के लिए हमारे साथ मौजूद हैं एडवोकेट हाई कोर्ट लाहौर मिकदाद मेहरी साहब, लाहौर से हमारे साथ मौजूद हैं। आप चाइल्ड प्रोटेक्शन के इश्यूज पर बहुत काम कर रहे हैं, चाइल्ड राइट्स के एक्टिविस्ट हैं और कौमी और बैन अल-अक़वामी बहुत से इदारों के साथ काम कर चुके हैं और कर भी रहे हैं। पाकिस्तान में बच्चों के हकूक और उनकी जो पॉलिसी साजी है, कानूनी पॉलिसी, उसमें तब्दीली के लिए भी काम कर रहे हैं। और अमेरिकन बार एसोसिएशन जो है अमेरिका की, उसमें नेशनल कंसल्टेंट हैं। तो इनसे बात करते हैं और पूछते हैं कि इस वक्त पाकिस्तान में क्या सूरत हाल है, कम उम्र बच्चे जो कि कानून शिकनी करते हैं, जिनको हम कानून शिकनी तो कहते हैं लेकिन उनको मुजरिम नहीं कहते, तो ऐसा क्यों है। अस्सलाम वालेकुम मिकदाद मेहदी साहब।
वालेकुम सलाम यास्मीन,
बेहद शुक्रिया हमारे प्रोग्राम के लिए वक्त निकालने का। सबसे पहले हमारे सुनने वालों को ये बताइए कि हम क्यों, जो कौन सी उम्र के बच्चे हैं जिनको हम कहते हैं कि वो मुजरिम नहीं है बल्कि उन्होंने कानून जरूर तोड़ा है, और उनको क्या कहते हैं कानूनी इस्तलाह में।
जी बहुत शुक्रिया यास्मीन, मैं सबसे पहले आपका शुक्रगुजार हूँ, आपने मुझे मौका दिया जुवेनाइल जस्टिस पे या नौमरों के लिए जो निजाम इंसाफ है उस पर बात करने का मौका फराहम किया। जो आपका क्वेश्चन है, सबसे पहले मैं बताता चलूँ कि पाकिस्तान के अंदर जिसको कहते हैं मिनिमम एज ऑफ क्रिमिनल रिस्पॉन्सिबिलिटी, यानी कम अज कम उम्र की वो हद जिसके बाद आपके ऊपर किसी किस्म की कानूनी जिम्मेदारी आयद की जाती है या आप पर मुकदमा कायम किया जा सकता है, उसकी उम्र 10 साल है। बेसिकली हमारा जो पाकिस्तान पीनल कोड है या ताज़ीरात पाकिस्तान है उसका सेक्शन 82 कहता है कि जो 10 साल से कम उम्र बच्चे हैं वो इनोसेंट कंसीडर होंगे, उनको माना जाएगा कि वो मुजरम या मुलजम नहीं हो सकते क्योंकि उनकी कम उम्र की वजह से। पहले ये उम्र 7 साल थी लेकिन 2016 में एक अमेंडमेंट के बाद इसकी उम्र को बढ़ाकर 10 साल कर दिया गया, और इसी तरह सेक्शन 83 में उससे अगले सेक्शन में 10 से 14 साल तक की उम्र के बच्चों को भी रिलीफ दिया गया है कि अगर वो किसी किस्म का कानून से मुतसादम एक्टिविटी में या सरगर्मी में मुलवस होते हैं तो जज जो है वो इस चीज का तयन करे कि आया उसको इस एक्ट के या इस सरगर्मी के या इस अमल के कॉन्सिक्वेंसेस पता थे, क्या उसको पता था कि इस वो जो ये फेल करने जा रहा है उसका नतीजा क्या हो सकता था, तो वो जो मेंस रिया है या उसकी नियत जांचने का इख्तियार है वो भी अदालत को दिया गया है कि उसके बाद फैसला करे 14 साल की उम्र तक के बच्चे पर जिम्मेदारी आयद करनी है या नहीं करनी। तो ये सेक्शन 82 और सेक्शन 83 जो उनसे थे वो अमेंड किए गए थे 2016 में नौ उम्रों को निजाम इंसाफ की फराहमी में आसानी पैदा करने के लिए। तो ये 10 साल कम अज कम उम्र है और जो मैक्सिमम जो है वो 14 साल तक की उम्र तक अदालत परख सकती है, देख सकती है कि इस बच्चे पर लायबिलिटी कायम करनी है या नहीं करनी।
तो क्या क्या वो बिहेवियर हैं या वो कौन कौन सी कानून शिकनियां हैं जिनको जिनके बारे में कहा जाता है कि इस बच्चे ने कानून तोड़ा है, और उन पर उसको क्या कोई सजा मिलती है या क्या उसके साथ फिर कानून ट्रीट करता है?
जी बिल्कुल, हमारे यहाँ बेसिकली सबसे पहला जो कानून नौ उम्रों के लिए आया था या नौजवान बच्चों के लिए आया था वो 2000 में, जिसको हम कहते थे जुवेनाइल जस्टिस सिस्टम ऑर्डिनेंस 2000, 2000 में एक कानून मुतारिफ करवाया गया था जो एक बहुत छोटा सा एक कानून था। उसके अंदर इन नौ उम्रों को लिए एक अलहदा से निजाम इंसाफ फराहम करने की कोशिश की गई थी जो कि 2018 तक वही राइज रहा, और उसके जरिए से पहली दफा डेथ पेनल्टी जो थी 18 साल तक की उम्र तक के बच्चों को नहीं दी जा सकती, उनको मुख्तलिफ किस्म की रायतें दी गई बेल के अंदर, यानी उनको जमानत पर रहा करने के हवाले से, उनके सेपरेट ट्रायल के हवाले से ये सारी की सारी उनको फैसिलिटीज फराहम की गई थी। लेकिन 2018 में एक बहुत कॉम्प्रीहेंसिव ला या जिसको कह लें कि एक बहुत जामे कानून जो है वो मुतारफ कराया गया, तकरीबन उसके 25 दफात हैं और इन दफात के अंदर मुख्तलिफ किस्म का रिलीफ बच्चों को दिया गया। तो जो आपका सवाल है उसके मुतालिक ये बात है कि इस कानून के अंदर जराइम की तीन कैटेगरीज बनाई गई हैं। पहले नेचर का जो या पहली किस्म का जो जराइम की किस्म है उसको हम कहते हैं माइनर या बहुत छोटे मोटे क्राइम जिनकी सजा जो है वो 3 साल तक होती है, उनको हम माइनर क्राइम्स की डेफिनेशन में लेकर आते हैं। फिर दूसरी कैटेगरी आ जाती है मेजर क्राइम्स यानी बड़े क्राइम جرائم, تو ان کی سزا جس جن کی 7 سال تک ہے ان کو بڑے جرائم کیا کہا گیا ہے, اور اسی طرح جو 7 سال سے اوپر یا قید جن کی ہے یا اس کے ساتھ جرمانہ ہے ان اس اس قسم میں جو فال کرتے ہیں ان کو ہینیس یا انتہائی درجے کے جو جرائم ہیں ان میں کنسیڈر کیا جاتا ہے. تو یہ 3 کیٹیگریز میں بچوں کو شمار کیا جاتا ہے, اور اس میں اسی لحاظ سے ان کو ضمانت بھی فراہم کی جاتی ہے. یعنی اگر کوئی بچہ چھوٹے موٹے کرائمس میں یا بڑے کرائمس میں مائنر یا میجر میں انوالو ہوتا ہے تو اس کو فوراً ضمانت پر رہا کرنے کا حکم دیا جا سکتا ہے, کورٹ اس کو فوراً بغیر کسی تردد کے جون سے وہ ضمانت پر رہا کر سکتی ہے. ہینیس کے اندر پھر آگے تھوڑی سی فائبر کے اس میں تقسیم کی گئی ہے اور اس کو دینے کی کوشش کی گئی ہے کہ 16 سال تک کی عمر کے بچوں کو تو یہ ریلیف دیا جا سکتا ہے, لیکن اس سے اوپر کے بچوں کو عدالت کے سوابدید پر چھوڑ دیا گیا ہے کہ وہ عدالت دیکھے کہ اس کو ضمانت دی جا سکتی ہے یا نہیں دی جا سکتی. تو یہ 3 کیٹیگری کے جرائم جو ہے وہ ڈیفائن کیے گئے ہیں اس قانون کے اندر.
تو چھوٹے موٹے جرائم میں اب ذرا وضاحت کیجیے کہ چھوٹے موٹے جرائم میں کیا کیا چیزیں شامل ہوتی ہیں, اور جو ہینیس یا شدید ترین ہے ان میں کیا ہے, اور جو درمیانی قسم کے جرائم ہیں وہ کیا ہیں؟
پاکستان پینل کوڈ کے اندر مختلف جرائم جو ہیں وہ بیان کیے گئے ہیں. ایسے جرائم جو بہت چھوٹے قسم کے ہیں, مثلاً یہ کئی بچے جو ہیں وہ چھوٹی موٹی چوری کے اندر انوالو ہو جاتے ہیں, کائٹ فلائنگ میں انوالو ہو جاتے ہیں, یہ جو ہے ون ویلنگ کا جو جرم کر بیٹھتے ہیں, یا بہت مائنر قسم کے جو آفینسز ہوتے ہیں ان کے اندر جب وہ شامل ہوتے ہیں تو مائنر نیچر کے کرائمس کہتے ہیں, جس کے اندر عدالت کو اختیار دیا گیا کہ وہ فوری طور پر بچے کو ضمانت پر رہا کر دے, اس کا ٹرائل اور اس کی چیزیں جو ہیں وہ بعد میں چلتی رہتی ہیں. اسی طرح میجر آفینسز جو جن کی سزا 7 سال تک ہے, یعنی تھوڑی سی چوری کے بڑے جرائم آ جاتے ہیں, لڑائی جھگڑے کے آ جاتے ہیں جرائم, سم ٹائم کوئی ایسا ممنوع چیز کو اپنے پاس رکھنے کے جرائم آ سکتے ہیں, تو ان میں جو ہے ان کو میجر آفینسز میں کنسیڈر کیا جاتا ہے, اور ان کی جو حد ہے قید کی اس میں 7 سال ہے. اور پھر اسی طرح ہینیس نیچر کے, یعنی آپ نشیات میں انوالو ہو گئے ہیں جس کی مقدار بہت زیادہ ہے, یا آپ بچے نے کسی قتل کی کسی ایکٹیویٹی میں انوالو ہو گئے ہیں, زنا کی کسی ایکٹیویٹی میں بچے کو شامل کیا گیا ہے, تو ایسے اس قسم کے نیچر کے جو آفینسز ہیں وہ میجر کیٹیگری میں آتے ہیں, یا ہینیس آفینسز جن کو کہتے ہیں, یعنی انتہائی درجے کے جو ہیں وہ جرائم ہیں. تو ان میں سزا بھی زیادہ ہوتی ہے, 7 سال سے زیادہ سم ٹائمز سزا موت تک کی سزا ہوتی ہے, لیکن اس قانون کے اندر کسی بھی جوینائل کو جس کی عمر 18 سال سے کم عمر ہے جو بچہ, اس کو سزائے موت نہیں دی جا سکتی کسی بھی صورت میں.
تو
یہ کیٹیگری.
ٹھیک ہے, تو یہ جو بچے ہیں جو یہ جرم کرتے ہیں, تو آپ نے کہا ان کو فوری طور پر, کچھ جو چھوٹی عمر کے بچے ان کو تو فوراً رہا کر دیا جاتا ہے ضمانت پر, لیکن کیا ان کو کون سے قسم کے جو جرائم ہیں جن پر بچوں کو جیلوں میں بھی رکھا جاتا ہے, اور پاکستان میں کتنی جیلیں ہیں ان ڈیلیکوینٹس کے لیے, ان بچوں کے لیے, نارمل جو بچے ہیں جو اینٹی سوشل جن کے بیہیویئرز ہوتے ہیں؟
اصل میں انفارچونیٹلی پاکستان کے اندر بہت زیادہ کام نہیں ہوا بچوں کے لیے, لیکن اس قانون کے اندر جو وضاحت کی گئی ہے وہ یہ ہے کہ اس کے لیے ریہیبلیٹیشن سینٹر, جوینائل ریہیبلیٹیشن سینٹر جن کو آپ کریکشن سینٹر کہہ سکتے ہیں, بہتری کے لیے جو مرکز بنائے جائیں گے اس میں رکھنے کی بات کی گئی ہے. اس میں بیسکلی جیل کے اندر یا بچوں کے لیے کوئی مخصوص جیلوں کا تصور نہیں پیش کیا گیا. اسی طرح بچے جو پولیس پکڑے گی ان کو بھی تھانے کے اندر جا کر حوالات میں بند نہیں کیا جائے گا, بلکہ اس کے لیے اسپیشل آبزرویشن ہومز کے قیام کی بات کی گئی ہے. تو ایسی, لیکن انفارچونیٹلی ہم دیکھتے ہیں کہ سنس لانگ ٹائم پنجاب کے اندر 2 جیلیں ہیں, اور فیصل آباد اور بہاولپور کے اندر جو کہ جوینائلز کے لیے خصوصی طور پر بنائی گئی ہیں, اور وہ بہت عرصے سے وہی پرانے نظام کے تحت جو ہے وہ کام کر رہی ہیں جیل اتھارٹیز کے اندر, اس میں ریہیبلیٹیشن کا اس طرح سے نظام موجود نہیں ہے جو آج کے جدید دور کے اندر موجود ہونا چاہیے. اسی طرح 3 جیلیں جو یوتھ فل فینڈر انڈسٹریل سینٹرز ہیں کراچی کے اندر, اور سندھ کے 2 اور شہروں کے اندر سکر کے اندر, اور حیدرآباد کے اندر. تو یہ تقریباً 5 کہہ لیں کہ ادارے پاکستان کے اندر 2 صوبوں میں موجود ہیں, جو صوبائی حکومتیں اپنے اپنے جو متعلقہ محکمے ہیں ان کے ذریعے سے چلاتی ہیں. ادروائز ہمارے یہاں ایکسکلوسیو جو بچوں کے لیے ریہیبلیٹیشن سینٹرز اور ابھی تک آبزرویشن ہومس کا قیام عمل میں نہیں آیا, کہیں پہ بھی دیکھنے میں نظر نہیں آ رہا. تو یہ ایک کمی ہے جس کو دور کرنے کے لیے فوری طور پر گورنمنٹ کو جو ہے وہ کام کرنا چاہیے.
تو اس کا مطلب یہ ہوا کہ اگر ان جگہوں کے علاوہ کسی بھی شہر میں کسی بھی علاقے میں کوئی بچہ اینٹی سوشل بیہیویئر کر رہا ہے, तो उसको कहीं भी रखा नहीं जा सकता सिवाय इसके कि जो वहां पर जेलें मौजूद हैं बड़ों की, वहीं पर उनको फिर रखते हैं।
जी मोस्टली अभी तक जो सिस्टम चलता आ रहा है उसके अंदर जो बड़ों के लिए बनाई गई जेलें हैं उन्हीं के अंदर मखसूस बैरिक्स के अंदर बच्चों को रखा जाता है। उसमें कोशिश की जाती है कि उन बच्चों को उम्र के लिहाज से जो है वो कैटेगराइज करके तो वहां पर बच्चों को रखा जाए, तो जो कि किसी तौर पे भी चाइल्ड प्रोटेक्शन के हवाले से या चाइल्ड राइट्स के हवाले से किसी तरह भी मौजू नहीं है कि उनको उस तरह से रखा जाए, क्योंकि बच्चे जब भी इस किस्म के माहौल में जाएंगे तो सुधरने के बजाय मजीद मुजुर्माना सरगर्मियों में इन्वॉल्व होने का खतरा होगा, उनका एक्सपोजर बढ़ेगा और वो कारामद शहरी बनने के बजाय मजीद नुकसान का बायस बन सकते हैं।
तो क्या फिर सूरत हाल, आप अगर मैं ये कहूँ कि ये जो कवानीन मौजूद हैं जुवेनाइल डेलिक्वेंसी के या इंसाफ के कानून जो इन बच्चों के लिए है, उस पर अमल दरामद की सूरत हाल फिर क्या कहेंगे, क्या है सूरत हाल उन पर अमल दरामद की?
जी अभी तक तो सूरत हाल कोई बहुत ज्यादा हौसला अफजा नहीं है अब, लेकिन रिसेंटली एक पॉजिटिव चीज ये हुई है कि पूरे पाकिस्तान के अंदर चाइल्ड कोर्ट्स का एक कॉन्सेप्ट जो है वो अदलिया ने मुतारिफ करवाया है। सबसे पहले एक चाइल्ड कोर्ट लाहौर में कायम की गई थी, फिर केपी के अंदर तकरीबन जो है वो चार कोर्ट्स जो सी हैं वो इस वक्त तक इस्टेब्लिश हो चुकी हैं, एक पिशावर के अंदर, मरदान के अंदर, एबटाबाद के अंदर और एक अभी जो फाटा से पाकिस्तान के अंदर इलाहाक हुए हैं जिन शहरों का उनके अंदर पांच वहां पर हैं और एक कोयटा में जो है वो चार वहां पे हैं और एक कोयटा और एक कराची में तकरीबन पाकिस्तान के अंदर चाइल्ड कोर्ट्स बनाई गई हैं, जो कि एक पॉजिटिव स्टेप है। लेकिन जो जुवेनाइल सिस्टम एक्ट है वो रिक्वायर करता है कि एक्सक्लूसिव या खसूसी तौर पर जुवेनाइल कोर्ट्स का क्याम अमल में लाया जाए जहां पर सिर्फ जुवेनाइल बच्चों के मुकदमा को सुना जाए। अभी तक की जो प्रैक्टिस है वहां पर तमाम अदालतों को जुवेनाइल कोर्ट से क्लियर किया गया है और जो नॉर्मल रूटीन की अदालतें हैं वही बच्चों के केसेस के फैसले कर रही होती हैं। इसके अलावा इसी कानून पर अमल दरामद के लिए जरूरी है कि जुवेनाइल जस्टिस कमेटीज का क्याम डायवर्जन के लिए या मुतबादल निजाम के लिए मुतारफ करवाया जाए। जुवेनाइल जस्टिस कमेटी ये है कि पांच अफराद पर मुश्तमिल एक कमेटी होगी जो जुडिशल मजिस्ट्रेट पर, डिस्ट्रिक्ट पब्लिक प्रोसिक्यूटर के ऊपर, लोकल बार के नुमाइंदे के ऊपर और प्रोबेशन ऑफिसर या सोशल वेलफेयर का जो ऑफिसर होगा उसके ऊपर मुश्तमिल एक कमेटी होगी जो कि बच्चे को एक नॉर्मल जो हमारा जुडिशल सिस्टम है उसमें से गुजारने के बजाय उसका फैसला कोर्ट से बाहर सेटल करने की कोशिश करेगी दोनों पार्टीज को बिठाकर। यही कानून जो है वो ये मैकेनिज्म फ्राहम करता है, लेकिन अभी तक उस पर भी अमल दरामद नहीं हो रहा। मेरा ख्याल चंद शहरों के अलावा अभी पूरे पाकिस्तान में इन जुवेनाइल जस्टिस कमेटियों के क्याम के हवाले से नोटिफिकेशन होना बाकी है, अभी तक उस पर फंक्शनिंग उस तरह से नहीं हो रही। तो इस पर अमल दरामद की सूरत हाल 2018 में आने के बावजूद, इससे पहले 2000 में जुवेनाइल जस्टिस ऑर्डिनेंस जो है वो आया था उस पर भी अमल दरामद की स्पीड बहुत कम थी और अब ये जुवेनाइल जस्टिस एक्ट आया है उस पर भी जो सूरत हाल है वो कोई इतनी तसल्ली बख्श नहीं है कि हम कहें कि उस पर अमल दरामद हो रहा है।
तो पाकिस्तान में जो पॉलिसीज बनती हैं बच्चों के हवाले से भी, उनमें भी आपका कंट्रीब्यूशन रहा है, तो कुछ ऐसी रिकमेंडेशंस जो दी गई हैं जिन पर अभी भी गौर हो रहा है उसका जिक्र कीजिए, मौजूदा हुकूमत अगर कुछ इस सिलसिले में कर रही है तो।
जी मौजूदा हुकूमत देखने में ये आ रहा है कि उनकी कोशिशें इस हवाले से काफी हद तक जारी हैं, अगरचे ना काफी हैं। फॉर एग्जांपल अभी वो जुवेनाइल ओवरऑल जो हमारे प्रिजन रिफॉर्म्स हैं उसके ऊपर वजीर आजम की हदायत पर पूरी मॉनिटरिंग उसका उसको उसको देखा जा रहा है कि किस तरह से बेहतर किया जा सकता है। इसी तरह जुवेनाइल जस्टिस के हवाले से हमारी अदलिया खुद से इनिशिएटिव ले रही है और इन अदालतों का क्याम सुप्रीम जुडिशियल काउंसिल के कहने पर अमल में आ रहा है। अगर इन चीजों पर इसी तरह से अमल होता रहे, फॉर एग्जाम्पल अभी जब हमारा रिसेंटली जैनब अलर्ट बिल पास हुआ जिसके अंदर बच्चों के अगवा होने के बाद उनकी फौरी रिपोर्टिंग के ऊपर काम से मुतल्लिक जो उनसे वो मैकेनिज्म दिया गया है उस पर रूल्स एंड रेगुलेशंस बनने की जरूरत है, लेकिन वो थोड़ा सा प्रोसेस स्लो है, उस पर अमल दरामद की जरूरत है। हमारा नेशनल कमीशन फेडरल में जो है वो बनाया गया है, नेशनल कमीशन ऑन द राइट्स ऑफ द चिल्ड्रन, एक बहुत अच्छा स्टेप है गवर्नमेंट की तरफ से, वो कॉन्स्टिट्यूट हो चुका है, उसने अब अपना काम करना है। वो रिकमेंडेशंस दे सकता है कहाँ पर किस इलाके में किस एरिया में जो है वो लैकुनाज हैं या कहाँ पर इम्प्रूवमेंट की जरूरत है, तो उसको मजीद फंक्शनल करने के लिए सपोर्ट की जरूरत है जिसको वो प्रोवाइड होनी चाहिए। तो इस किस्म के इनिशिएटिव्स अगरचे हमें देखने में तो आ रहे हैं, लेकिन अभी भी जो बच्चों के मसाइल हैं उसके हवाले से देखा जाए तो बहुत नाकाफी हैं, क्योंकि आए दिन हम देखते हैं कि चाइल्ड सेक्सुअल अब्यूज के केसेस आ रहे होते हैं, बच्चों की गिरफ्तारी आ रही होती है। अक्सर रिपोर्ट होता है कि बच्चों को हथकड़ी लगाकर अदालत में पेश किया गया, बच्चों को नामसाद हालात में खाने के अंदर रखा गया, चाइल्ड डोमेस्टिक लेबर के केसेस सामने आ रहे हैं। बच्चों की जो सिचुएशन है ओवरऑल वो इतनी तसल्ली बख्श नहीं है, और जिस किस्म का रिस्पॉन्स आना चाहिए उससे हम बतौरे चाइल्ड राइट एक्टिविस्ट या इसके बच्चों के ऊपर काम करने वाले इदारे उस तरह से मुतमईन नहीं है, उसमें मजीद काम की जरूरत है।
ठीक, तो कुछ बताइए कि पूरी दुनिया में जो ये जो सिस्टम है बच्चों के साथ इंसाफ का काम कर रहा है उसकी क्या सूरत हाल है?
ठीक है, उसमें थोड़ा सा मैं आपको ये बता देता हूँ, अगर उसका जवाब ये है कि जो हमारे यूरोपियन है ममालिक हैं, खूसा फ्रांस यूके वगैरह, वहाँ तो सिस्टम्स बहुत अच्छे हैं, इंक्लूडिंग अमेरिका, वहाँ पे सिस्टम्स बेहतर हैं। लेकिन हमारा जो ये एशिया है, एशियन कंट्रीज के अंदर या तरक्की पजीर मुल्कों के अंदर या जो उनमें अभी बहुत काम की जरूरत है। जो लेकिन ये जो चाइल्ड कोर्ट का कंसेप्ट है साउथ ईस्ट एशिया में पहली दफा हमारी अदलिया ने मुतारिफ करवाया है। अभी तक हमारे एशिया के अंदर साउथ एशिया में अभी तक जौन सा किसी और मुल्क में चाइल्ड कोर्ट का कंसेप्ट अभी तक नहीं मुतारिफ हुआ ना। ये थोड़ी सी यूनिक चीज हमारी अदलिया ने अभी शुरू की है कि खसूसी अदालतें बच्चों के लिए जो कि जिनमें बच्चे विक्टम है, जिसमें बच्चे विटनेस हैं या बच्चे कंप्लेनेंट हैं, ये तीन कैटेगरी के केसेस जो है वो चाइल्ड कोर्ट के अंदर जा रहे हैं। तो वो 7 कोर्ट्स हमारे पाकिस्तान में बनी है जो कि साउथ एशिया में और किसी मुल्क में नहीं है।
तो जब बच्चे जराइम करते हैं तो उनको जो वकील फराहम करने की सहूलत पाकिस्तान में दस्तियाब है, कौन उनकी केस लड़ता है और उनको क्या मदद मिल सकती है अदलिया की तरफ से?
जी बिल्कुल, जो जुवेनाइल सिस्टम एक्ट है वो बहुत कैटेगोरिकली कहता है कि विक्टम बच्चे को भी और ऑफेंडर बच्चे को भी, जिसने ऑफेंस किया है उसको भी, दोनों को स्टेट एक्सपेंस के ऊपर कानूनी मुआवजा फार्म की जाएगी, और जो बच्चा गिरफ्तार किया जाएगा उसको 24 आवर्स के अंदर इस मुआवजत की फराहमी के मुतालिक जो है पुलिस आगाह करेगी। फौरी तौर पर प्रोबेशन ऑफिसर को मुतला किया जाएगा और उसके वालदैन या सरपरस्त को या किसी भी उसके बड़े को जो है वो उसके इलम में उसकी गिरफ्तारी लाई जाएगी। तो कानूनी इमदाद जो है वो फ्री है इन जुवेनाइल्स के लिए, बच्चों के लिए भी जो जुवेनाइल कंसिडर होते हैं या इन कॉन्फ्लिक्ट विद लॉ होते हैं या कानून से मुतसादम होते हैं, और उनके लिए भी जो कि बच्चे विक्टम होते हैं किसी भी क्राइम का, उनको उनको भी वो ये कानून कहता है कि उसको रियासत अपने हर्चे पर कानूनी मामला फराहम करेगी।
तो आपके मुशाहिदे में क्या है, इस कानून पर भी अमल दरामद उसी तरह हो रहा है जिस तरह के बाकी कानून पर?
स्टेट के अपनी लिमिटेशंस हैं इसमें, फाइनेंशियल चूंकि एप्लीकेशंस हैं, बच्चों को जो कानूनी मामला फराहम करने के हवाले से वकीलों के पैनल बनने होते हैं वो नहीं बन पाते, पार की तरफ से नॉमिनेशंस जानी होती हैं, रियासत की तरफ से बजट एलोकेट करना होता है, वो प्रोसेस चूंकि एक रियासती प्रोसेस है उसमें हमेशा जो है वो मुश्किलात रहती हैं। तो वो मेरा नहीं ख्याल कि उस तरह से बच्चों को कानूनी फ्री मुआवजा मिल पाती है, अगरचे जजेस अपने तौर पर जो है वो वकील की तैनाती कर देते हैं, लेकिन उस किस्म की एक्सपर्ट जो कानूनी मुआवनत है उनको नहीं मिल पाती, जिसकी वजह से समटाइम उनके केसेस खराब भी होते हैं और उनको फिर ऊपर जाकर नुकसान का सामना करना पड़ता है।
बेहद शुक्रिया सैयद मुख्तार मेहदी साहब, आप हाई कोर्ट लाहौर में एडवोकेट हैं और यह और चाइल्ड राइट्स एक्टिविस्ट हैं और बहुत से कौमी और बैन अल-अक़वामी इदारों के साथ आप कानूनी एतबार से काम कर चुके हैं। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
वीओए उर्दू अब आपके हाथ में, पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है। वीओए उर्दू अब आपके हाथ में।
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل. آج کے خصوصی شو کے ساتھ اس وقت ہمارے ساتھ ٹیلی فون پر موجود ہیں لاہور سے ایک کلینیکل سائیکالوجسٹ فاطمہ جعفر, جو جوینائل ڈیلیکوینسی پر بہت کام کر چکی ہیں, یعنی کم عمر کے جو بچے ہیں ان کے حوالے سے, اور یہ بچوں کے حقوق کی ایک علم بردار ہے, ایکٹیوسٹ ہیں. تو ان سے بات کرتے ہیں اور پوچھتے ہیں کہ پاکستان میں اس وقت کم عمر مجرم بچوں کی کیا صورتحال ہے, اور یہ بھی کہ یہ بچے مجرم کیوں بنتے ہیں. السلام علیکم فاطمہ جعفر صاحبہ.
السلام علیکم جی, مس یاسمین کیسی ہیں آپ؟
میں ٹھیک ہوں, بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. تو ہمارے سننے والوں کو بتائیے کہ کیا صورتحال ہے پاکستان میں, جو کم عمری میں جرائم کرتے ہیں بچے, ان کی کیا صورتحال ہے, اور یہ بھی کہ ایسے کیا وجوہات ہوتی ہیں جو ان کو جرم کی طرف دھکیلتی ہیں؟
بالکل, سب سے پہلے بہت شکریہ آپ لوگوں نے, جو وناس کا ایک بہت اچھا ٹاپک ہے جو آپ نے چنا, اور مجھے لگتا ہے لوگوں کو سمجھ بھی آنی چاہیے کہ وہ اپنے بچوں کو کیسے چھوٹے چھوٹے کرائم سے روک سکتے ہیں. سب سے پہلے میں یہ بتا دوں کہ جوینائل جو ہیں وہ جیسے کہ سی آر سی کے اندر جو چائلڈ رائٹ کنونشن ہے اس میں بچے کی ایک ایج کو ڈیفائن کر دیا گیا ہے کہ 18 سال تک جتنے بھی 18 سال تک جو بھی ہوں گے وہ بچے کہلائیں گے. تو جوینائل جو ہیں وہ بھی انہیں کو کہا جاتا ہے کہ جو 18 سال تک کسی بھی پیٹی کرائمز میں کوئی کرائمز کر لیتے ہیں. تو وہ اب ان کے فیکٹرز ڈیفرنٹ ہو سکتے ہیں, لیکن ہم جیسے ہی 18 سے اوپر والے کراس کرتے ہیں 18 کی ایج, ان کو ہم ایڈلٹس کاؤنٹ کرتے ہیں اور ان کو ہم کریمنلز بول سکتے ہیں, لیکن ان کو ہم کریمنلز نہیں بولتے, ان کو ہم جوینائلز کہتے ہیں. اچھا, دوسری چیز یہ کہ اوبیسلی پاکستان اس ٹائم پہ ایک لارجسٹ کنٹری ہے جو کہ جوینائلز کی بہت زیادہ تعداد رکھتے ہیں, کیونکہ ہمارے ہاں ایک تو جتنی زیادہ آبادی بڑھتی جا رہی ہے اتنی زیادہ بچے جو ہیں وہ سائیکولوجیکل سوشل ایشوز کا شکار ہوتے جا رہے ہیں. اب وہ ان چیزوں کو جب فیس کرتے ہیں تو آبویسلی ان کے افیکٹس جو ہیں وہ ان کے اینٹی سوشل بیہیویئر کی صورت میں زیادہ سامنے آتے ہیں. تو میں جو مین مجھے جو مین ریزنز لگتی ہیں اس میں میں آپ کو دو طرح کی ریزنز بتا سکوں گی کہ ایک جو سوشل فیکٹرز ہوتے ہیں جس میں آپ کا انوائرمنٹ بہت ہے, آپ کی فیملی کس طرح کی ہے, آپ کے فرینڈس کس طرح کے ہیں, آپ کو کس طرح کا انوائرمنٹ باہر مل رہا ہے, گھر سے باہر گھر کے اندر, اور دوسرے فیکٹرز میں ڈسکس کروں گی آج سائیکولوجیکل.
سمپٹمز ہوتے ہیں, کیسے پتا لگے گا کہ کوئی بچہ جو ہے وہ جرم کی طرف مائل ہو رہا ہے, اس کے گھر والے اس کے ارد گرد کے لوگ اس کو کیسے پہچانے؟
جی بالکل, لیکن میں چاہوں گی کہ اب سمپٹمز سے پہلے اگر تھوڑے فیکٹر ڈسکس کریں تو آپ کو سمپٹمز رول ہوتی ہوئی نظر آئے گی اس کے ساتھ ساتھ. تو ہم نے جو بچوں کے ساتھ کام کیا اس میں جو سب سے زیادہ چیز آئی وہ یہ آئی کہ یا تو پیرنٹس کی آپس میں انڈرسٹینڈنگ بہت اچھی نہیں ہے, یا وہ کوئی سیپریٹ ہو چکے ہیں, کوئی ایک پیرنٹ ہو سکتا ہے, یا پھر کچھ کوئی فیملی آپ کی جو ہے وہ جو فیملیز اکٹھی رہ رہی ہوتی ہے اس میں اس کے اندر ایک فیملی کے طور پر آپ بچوں کو اپنی فیملی کو اس طرح سے امپیکٹ نہیں کر رہے ہوتے, آپ افیکشن شو نہیں کروا رہے ہوتے اپنے بچوں کے ساتھ, تو بچہ جو ہے وہ آپ ان ساری چیزوں کو آبزرو کرتا ہے, پیرنٹس کے کوئلنگ بیہیویئر کو آبزرو کرتا ہے, پیرنٹس کے ایک دوسرے کے اوپر بلیم گیم کو آبزرو کرتا ہے. تو یہی چیزیں بچہ اپنے اندر اڈاپٹ کرتا ہے, اس کے اندر جو ہے وہ بہت اگریشن آ جاتا ہے, وہ اگریسو بیہیویئر شو کرتا ہے, بہت مار پیٹ کرتا ہے, ایک دوسرے کے ساتھ لڑائی کرتا ہے, جان بوجھ کے کوئی فرسٹریشن والی چیزیں بنا دیتا ہے جس سے گھر والے فرسٹریٹڈ ہو جائیں, کیونکہ وہ اٹینشن سیک کر رہا ہوتا ہے. اچھا, دوسری چیز ہمارے پاس سب سے اہم آئی جو جو پیئر پریشر ہوتا ہے, جو پیئر گروپس میں بچہ بیٹھتا ہے, جس طرح کے وہ فرینڈز بناتا ہے, اب جب وہ گھر سے کسی نہ کسی طرح سے امپیکٹ ہو کے باہر گیا اور اس نے باہر کے لوگوں میں سے کسی نے اس کو تھوڑی سی توجہ دے دی, اس کے فرینڈز نے اس کو اس کی ویک سوشلائزیشن کو اس نے اپنی طرف اٹریکٹ کر لیا, تو وہ پھر بچے کو کنٹرول کر کے بہت ساری چیزیں سکھانا شروع کر دیتے ہیں, جس میں بچہ جب دیکھتا ہے کہ اس کے پیئرز کے اندر بہت سارے بچے ایسے ہیں جو کہ مانے جا رہے ہیں, جن کی بات سنی جا رہی ہے, جو بڑے روب رکھتے ہیں دوسروں کے اوپر اور بہت زیادہ خوش ہیں, اور تو پھر وہ پیئرز جو ہیں وہ بچے کو کیا سکھا رہے ہیں, وہ بچے کو کسی نہ کسی طرح किसी सस्पेंड में डाल देते हैं, ड्रग अब्यूज में डाल देते हैं, क्योंकि वो जब ये वाली चीजें यूज करता है तो उसके अंदर हाइपर एक्टिविटी पैदा होती है और फिर वो बच्चे को यूज करते हैं पीयर्स। और बच्चे को भी बहुत चैलेंजिंग लगता है कि अगर मैं ये करूंगा तो मैं फिर माना जाऊंगा, मेरी और तारीफ की जाएगी। अच्छा, तीसरी चीज मैं आपको कहना बताना चाहूंगी जो सोशल फैक्टर के अंदर आ रही है, वो है फाइनेंशियल इश्यूज। कोई फैमिली जो है उनको किसी भी तरह के बच्चे की फैमिली जो है वो बहुत लो क्लास है, उनके घर के अखराजात पूरे नहीं हो रहे, जो मदर है या कोई फादर है वो शायद उस तरह से कमा नहीं पा रहा, डिसेबिलिटीज भी होती है पेरेंट्स के अंदर, तो वो बच्चों को इस काम पे लगा देते हैं कि वो बच्चे को कहा जाता है कि तुम अब कुछ ना कुछ कमा के लाओ, या फिर अल्टीमेटली बच्चे को ये लग रहा होता है कि मैंने घर चलाना है तो मैं इजी मनी कहाँ से लाऊं, तो वो इजी मनी जो उसके माइंड में एक चीज बैठती है या बिठा दी जाती है, वो फिर इस चीज को समझता है कि मैं फिर चीज कोई ना कोई चोरी करना शुरू कर दूं। ठीक है, तो ये हमारी एंटी सोशल पर्सनैलिटी को बढ़ाने के लिए ये चीजें बहुत रोल प्ले करती हैं।
तो उसके बाद जो यानी वालदैन को और उसके इर्द गिर्द के लोगों को कैसे पता लगेगा, कैसे वो फौरी तौर पर तशखीस कर लें कि हमारा बच्चा जो है किसी गलत समत की तरफ जा रहा है?
जी, यहाँ पे बहुत ज्यादा रोल जो है वो फैमिली के अंदर तो जाहिर बात है पेरेंट्स का होगा, लेकिन दूसरे नंबर पे मैं इसमें टीचर्स का रोल भी लेकर आऊंगी कि टीचर्स के रोल भी बहुत इंपॉर्टेंट है बच्चों के किरदार बनाने में। सबसे पहले उसके किरदार के अंदर दो तरह की चीजें आ सकती हैं, क्योंकि बच्चों के डिपेंड करता है बच्चों की मेंटल स्टेट किस तरह की है। एक बच्चा बहुत हाइपर एक्टिविटी शो करेगा, बहुत ज्यादा मींस कोई अग्रेशन शो करना शुरू कर देगा, या फिर वो बहुत ज्यादा आइसोलेटेड हो जाएगा, सैड हो जाएगा, कॉर्नर पे बैठ जाएगा, बात नहीं करेगा किसी से, सोशल विड्रॉल हो जाएगा, अपने आप को आइसोलेट कर देगा, बहुत ज्यादा सोना शुरू कर देगा। ये डिफरेंट बिहेवियर है बच्चे के जिसको घर पे हम देख सकते हैं। कोई बच्चा बहुत ज्यादा लेट घर आ रहा है, घर में ज्यादा देर बात नहीं टिक नहीं रहा, या माँ बाप की बात नहीं मान रहा, या वो डिसोबीडियंस शो कर रहा है हर बात में, मैंने ये नहीं करना, मैंने ये नहीं करना, तो ये हम घर से इन चीजों का आइडिया लगा सकते हैं। किसी टाइम पे बहुत वो खा रहा है, किसी टाइम पे वो बिल्कुल नहीं खा रहा, पूरा पूरा दिन नहीं खा रहा, लेकिन अगले दिन आगे या वो रात के टाइम पे बहुत एक साथ इकट्ठा इतना खाना खा जाता है, तो ये बहुत छोटी मोटी चीजें हैं जो हम बच्चे के बिहेवियर में चेंज होते हुए देख सकते हैं। जो टीचर का रोल है ना, टीचर के रोल में ऑब्वियसली बच्चे अगर स्कूल के अंदर भी बहुत सारी चीजें देखते हैं, उनको शायद लगता है कि पढ़ाई का प्रेशर बहुत ज्यादा है, मेरे घर वालों ने मुझे जबरदस्ती भेज दिया है स्कूल में, मेरा दिल बिल्कुल नहीं लगता, कोई प्रोडक्टिव एक्टिविटीज नहीं है वहां पे, तो पहले तो टीचर्स को, खैर जो टीचर्स को करना चाहिए वो तो हम लोग अमूमन कहते रहते हैं कि कॉर्पोरल पनिशमेंट्स को हटाएं, टीचर्स यूज ना करें बच्चों के ऊपर, बच्चों को देखें कि उनके अंदर किस तरह के बिहेवियर आ रहे हैं, क्या वो दूसरे बच्चों के साथ बाकी नॉर्मल बच्चों की तरह डील कर रहे हैं, क्या उनके अंदर कोई ऐसी एंजाइटी शो तो नहीं कर रहे कि वो आम बच्चों से थोड़े हटके हैं, उनकी पार्टिसिपेशन एक्टिविटीज के अंदर कम तो नहीं हो रही, उनका इंटरेस्ट लेवल कम हो तो नहीं रहा, उनका कोई होमवर्क वगैरह जो डेली देती हैं टीचर्स वो काम कर रहा है कि नहीं कर रहा, अटेंडेंस उसकी कैसी है, अगर अटेंडेंस लो हो रही है फिर भी उसको आइडिया होना चाहिए कि बच्चा अच्छा। एक और चीज है जो टीचर ज्यादा कर सकती है, इन बच्चों के अंदर स्टार्ट से क्लेप्टोमीनिया की एक सिम्टम आ जाती है, आप इस चीज को समझ सकती हैं कि छोटी छोटी चीजें बच्चा चुराना शुरू कर देता है अनकॉन्शियसली, क्योंकि ये लीड कर रहा होता है उसकी एंटी सोशल बिहेवियर की तरफ। तो यहां से टीचर्स को बच्चों को ब्लेम नहीं करना चाहिए, लेकिन ये एक फर्स्ट हैंड उसके लिए एक ऑब्जर्वेशन हो सकती है टीचर के लिए कि बच्चे के अंदर कहीं ना कहीं कोई अनयूजुअल बिहेवियर पैदा हो रहा है।
तो जो वालदैन या असातिज़ा बच्चों को किसी भी गलत काम पर मारते पीटते हैं या सख्ती करते हैं, वो फैक्टर क्या बच्चे पर क्या किस अंदाज से असरअंदाज होता है, क्या वो बिहेवियर जारी रखता है या उसको रोकने में कोई मदद मिल सकती है?
जी बिल्कुल, इसको हम कहते हैं कि जो बच्चों को कॉर्पोरल पनिशमेंट्स दी जाती हैं इन्हीं चीजों के ऊपर, और उसको बच्चा एज ए नेगेटिव रीइंफोर्समेंट लेता है, तो इसीलिए जो टीचर शो करवा रही है ना, उनको कोशिश करना चाहिए कि छोटी चीजों के ऊपर बच्चों को पनिशमेंट्स ना दें, कुछ ऐसी चीजें उनको दें जिससे बच्चे का बिहेवियर बने ना, लेकिन उसको डिस्करेज किया जाए। अब हम कहते हैं कि एक स्कूल के माहौल में बच्चे ने अगर कोई ऐसी चीज कर दी है जो दूसरे बच्चों के लिए ठीक नहीं है, या टीचर को लगता है कि इससे दूसरे बच्चे कुछ सीख सकते हैं, तो वो उनको थोड़ी देर के लिए क्लास से थोड़ा सा अलग कर दे, ठीक है, या फिर उसको वो उससे बात करने की कोशिश करे, अलग ले जाकर उसको थोड़ा सा टाइम दे, क्योंकि बच्चा जो होता है वो अटेंशन सीकिंग होता है, वो हर तरफ से अटेंशन चाह रहा होता है, तो उसको कुछ प्रोडक्टिव एक्टिविटीज में इन्वॉल्व करें, जिसमें हम पहले सबसे पहले टीचर्स को ये भी कहते हैं कि बच्चों सब बच्चों को एक्सरसाइज में इन्वॉल्व किया करें, उनको जो एक क्लास स्टार्ट होती है सबसे पहले हम कोई रिफ्रेशर करवाते हैं क्लास के अंदर, वो हर बच्चे को इन्वॉल्व करके उसकी उसमें कोई पॉजिटिव चीज लेकर आए पूरी क्लास के अंदर, जिसमें हर बच्चा पार्टिसिपेट करे, और बच्चे को स्टिग्मेटाइज ना करें कि तुम ठीक नहीं हो, तुम बाहर चले जाओ, तुम ये कर रहे हो, तुम्हारी मैं शिकायत करूंगी, इस तरह की चीजें बोलने से टीचर्स को बहुत ज्यादा अवॉइड करना चाहिए। नेगेटिव में के मामले में जो पॉजिटिव है उस पे तो आप पॉजिटिव रिगार्ड दे रहे हैं बच्चे को, आप उसको बार बार इनकरेज कर रहे हैं उसका बिहेवियर बनाने के लिए कि ये ठीक है बिल्कुल, लेकिन नेगेटिव को आप छोड़ नहीं रहे, आप उस टाइम पे उस बच्चे को जरूर रोक रहे हैं लेकिन आप नेगेटिव को कभी छोड़ेंगे नहीं। हम इसके इसमें एक छोटी सी मैं एग्जांपल देती हूँ, मिसाल के तौर पे एक बच्चा है वो बार बार चेयर को बजा रहा है या पेन मार रहा है उसके ऊपर या किसी तरह से टेबल बजा रहा है, तो आप क्या करेंगे, आप उसको उस टाइम पे मार के चुप नहीं करवाएंगे, आप डांट के उसको रोकेंगे नहीं, ठीक है, आप उसको उस टाइम पे वो चीज शायद करने दें अगर वो कर रहा है, लेकिन आप उसको थोड़ा सा कहें कि मेरे साथ आके बात करो टीचर, या टीचर उसके पास बैठ जाए और उससे पूछे कि तुम ये क्यों कर रहे हो, क्योंकि ये एंशियस बिहेवियर है बच्चे के, वो इन ये वो सारी पोकिंग्स हैं जिनसे वो कह रहा है कि मेरे से बात की जाए, तो अगर हम यहाँ पे बच्चे को ये कह देते हैं कि तुमने गलत किया, तुमने ये नहीं करना, तो वो बार बार चीज करेगा कि मैंने फिर अनॉय करना है ना टीचर्स को, तो मैं इसी से ही करूंगा, मेरी टीचर अनॉय होती है या मेरा पेरेंट्स जो है या मेरे घर में इसी बात से फ्रस्ट्रेटेड होते हैं, तो मैं यही करूंगा बार बार, तो ये एक है जो हम लोग ले सकते हैं।
तो सोशल मीडिया का क्या रोल है बच्चों को जराइम की तरफ लाने में आजकल?
ये बहुत अहम है, क्योंकि आजकल जैसे आपने देखा कि लॉकडाउन का भी था, कुछ सिचुएशन हमें भुगतनी पड़ी, इसमें बच्चों के पास बहुत ज्यादा गैजेट्स का यूज शुरू हो गया, वो सोशल मीडिया पे बहुत आ गए, तो बच्चे जो खास तौर पे कुछ टीवी के ऊपर कुछ मीडिया जो है वो ड्रामा जैसे दिखा रहे हैं, मूवीज हमारे बच्चे जो है वो ऐसी पसंद करते हैं जिसके अंदर बहुत ज्यादा लड़ाई हो, मारपीट हो, जासूसी हो, बहुत सादा सी मूवीज बच्चे कभी पसंद नहीं करते, तो इसलिए उसके अंदर जितने मसाले डालने की कोशिश की जाती है उतना ही बच्चा वो बिहेवियर ले रहा होता है। अच्छा, एक और चीज, टिकटॉक आजकल बहुत ज्यादा अहम है, अब टिकटॉक के अंदर वो बड़ी बड़ी सी बंदूकें पकड़ी होंगी, एक दूसरे को मार पीट करके दिखाया जा रहा होगा, मैं इसके ऊपर बहुत ज्यादा हैवी हूँ, तो मुझे इन, और हाँ एक और चीज पर, ये जो गेम्स हैं बच्चों की, जिसमें एक दो गेम्स अभी गवर्नमेंट ने बंद भी करवाई हैं, वो गेम्स बच्चों के अंदर बहुत ज्यादा अग्रेसिव बिहेवियर पैदा करती हैं, बच्चे के अंदर कुछ ना कुछ करने के लिए एक क्यूरोसिटी पैदा होती है, तो जब तक वो करता नहीं है वो उसको उसको उस तरह से चैन नहीं मिलता, तो वो सोशल मीडिया की हर चीज को एक रोल मॉडल के तौर पर ले रहा होता है, मैं ये करूंगा तो मैं माना जाऊंगा, मेरे लाइक्स बढ़ेंगे, मुझे कमेंट्स मिलेंगे, मेरे ऊपर जो है वो लोग जो है वो बहुत सारी बातें करेंगे, मुझे बहुत इनकरेज किया जाएगा, क्योंकि हम करते हैं, हम कोई आम सी चीज होती है उसको हम बहुत कम पसंद करते हैं, तो सोशल मीडिया का मैं समझती हूँ कि आगे रोल होना चाहिए, वो जैसे अभी गवर्नमेंट भी है जो वो टिकटॉकर्स को यूज कर रही है अवेयरनेस के लिए, मैं खुद भी कुछ लोगों को अवेयर कर रही हूँ, जो मैं चाहती हूँ कि मैं उनको कहती हूँ कि वो कुछ ऐसे टिकटॉक्स बनाएं जिसमें बच्चों को, बच्चों से रिलेटेड पॉजिटिव के जो बिहेवियर हमने उन पे पैदा करने हैं हम वो दिखा सकते हैं, बहुत सी छोटी छोटी सी बना के हम कैसे किसी की हेल्प कर सकते हैं, हम कैसे किसी के दुख में बैठ सकते हैं, हम कैसे एम्पथेटिक हो सकते हैं, हम कैसे दूसरों की फीलिंग समझ सकते हैं, की चीजें कराएं वो। और गेम्स का मैं ऑब्वियसली अभी कह नहीं सकती कि कितनी ज्यादा बड़ी गेम्स ये लोग बना सकते हैं, कोई पॉजिटिव गेम्स बना सकते हैं, लेकिन एटलीस्ट हम बच्चों को अगर फिजिकल तौर पे गेम्स में इन्वॉल्व ज्यादा करें, ना कि वो सोशल मीडिया की गेम्स में ज्यादा इंटरेस्ट हो करें, तो ये चीज काफी कम कर सकते हैं हम।
तो ये वो फैक्टर्स हैं जिन पर आपने रोशनी डाली फातिमा जाफर साहिबा, कि बच्चों में जराइम की टेंडेंसी क्यों पैदा होती है, बच्चे कम उम्री में जुर्म क्यों करते हैं, और उनको इन जराइम से रोकने के लिए क्या कुछ किया जा सकता है, वालदैन क्या कर सकते हैं, असातिज़ा क्या कर सकते हैं, और सोसाइटी क्या कर सकती है, और सोशल मीडिया खास तौर पर क्या कोई रोल प्ले कर सकता है, इस पर आपने बात की। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
दुनिया भर से अहम खबरों, दिलचस्प मालूमात और वीडियोस के लिए आप आ सकते हैं हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर facebook.com/urduvoa और ट्विटर और इंस्टाग्राम पर @urduvoa पर हमें फॉलो कीजिए।
ताज़ा तरीन खबरें, अहम वाकयात, ऑडियो वीडियो रिपोर्ट्स और तज़िए देखने, सुनने और पढ़ने के लिए डाउनलोड कीजिए VOA उर्दू की नई ऐप। खबरें अब हर वक्त आपकी मुट्ठी में।
कोरोना वायरस की आलमी वबा के बाइस दुनिया के बहुत से मुल्कों में दर्स व तदरीस का ऑनलाइन तरीका अपनाया जा रहा है। लाहौर में अलहमरा आर्ट्स काउंसिल ने भी वक्त की जरूरत को समझते हुए तलबा के इसरार पर मौसीकी की तालीम को ऑनलाइन पेश करने का फैसला किया। ऑनलाइन क्लासों के जरिए उस्ताद मौसीकी कैसे सिखा रहे हैं, सुनते हैं लाहौर से जियाउर रहमान की इस रिपोर्ट में।
मौसीकी की तालीम को ऑनलाइन करने के लिए सबसे पहला कदम निसाब का इंतखाब था, जिसके लिए अलहमरा आर्ट्स काउंसिल ने तमगा इम्तियाज पाने वाले आलमी शोहरत याफ्ता ताफू घराने के गिटारिस्ट सज्जाद ताफू की खिदमत हासिल की। पहले मरहले में उन्होंने गिटार बजाने के असबाक को तहरीरी शक्ल दी। दूसरे मरहले में उनकी रिकॉर्डिंग की जाती है।
ऑनलाइन आसानी से सिखाना ये भी एक बहुत बड़ा ट्रिक है, बड़ी समझदारी कि कैसे आपने बच्चों से बात करनी है, ऐसे लगे जैसे वो सीख रहे गिटार रख के सामने। मेरे सामने कैमरा नहीं है, बच्चे बैठे हैं, तब जाकर ये फीलिंग आएगी। जाहिर है सामने फील होना, बच्चा देखता है, एंजॉय कर रहा है, मैं भी फील कर रहा हूँ। स्लो करके बताना पड़ता है, पहले डेड स्लो, फिर दूसरी टेम्पो, फिर तीसरी टेम्पो, फिर चौथी, क्योंकि दुनिया में चार टेम्पोज आई हैं।
ऑनलाइन मौसीकी के निसाब में बांसुरी और तबले के असबाक को भी शामिल किया गया है। तबले के उस्ताद समझते हैं कि मीडियम कोई भी हो, उस्ताद का काम सिखाना है, जबकि बांसुरी के उस्ताद ने कहा कि पहले तो उन्हें वीडियो के जरिए सिखाना बहुत अजीब लगा, लेकिन अब मजा आ रहा है।
तबला बहुत मुश्किल साज है, हमने उसके लिए थोड़ा तैयार किया है सिलेबस, और उसमें यह है कि पहले हाथ की पोजीशन के तबले पे हाथ कैसे रखते हैं, और चंद एक बेसिक बोल हैं कि वो कौन सी उंगली को मिला के, किस उंगली को मिला के फलां बोल बनता है। उसके बाद बेसिक जो ताल हैं वो सिखाए जाएंगे।
हमने उन्हें पोजीशन से समझाना है फ्लूट की, कि सबसे पहले फ्लूट को पकड़ना किस तरह है, फिर उसके बाद उन्हें ये बताना है कि इसके इसमें विसलिंग किस तरह करनी है। पहले उसकी पोजीशन होगी, ज़रा गौर कीजिएगा, ये होगी, और कुछ टाइम करने के बाद ये हो जाएगी।
कोरोना वायरस के बाइस पाकिस्तान भर के तालीमी इदारे बंद हैं, लेकिन अलहमरा आर्ट्स काउंसिल की तख्लीकी कोशिश से सुर का ताल से और उस्ताद का शागिर्द से ऐसा रिश्ता जोड़ा गया है कि तालिब इल्म जब चाहे मौसीकी की क्लास ले सकता है। ये ऑनलाइन क्लासेस सबके लिए मुफ्त हैं।
मकसद ये है कि घर बैठे लोग म्यूजिक बजाना सीख सकें। आर्ट और कल्चर की आई थिंक इससे ज्यादा सर्विस इन कोरोना डेज और मुमकिन नहीं थी। COVID-19 हैज चेंज्ड लॉट्स ऑफ थिंग्स। उनमें से एक बहुत बड़ी तब्दीली ये आई, जो एटलीस्ट मैं तो बहुत ज्यादा उसमें अब बिलीव करती हूँ कि लर्निंग शुड बी फॉर एवरीवन।
अलहमरा की इंतजामिया मौसीकी के साथ साथ रक्स, अदाकारी, खताती, मुसव्वरी, मुजस्मा साजी समेत तमाम शोबों में 100 से ज्यादा लेक्चर तैयार कर रही है। जियाउर रहमान, वॉइस ऑफ अमेरिका, लाहौर।
दुनिया भर से अहम खबरों, दिलचस्प मालूमात और वीडियोस के लिए आप आ सकते हैं हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर facebook.com/urduvoa और ट्विटर और इंस्टाग्राम पर @urduvoa पर हमें फॉलो कीजिए।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूँ यास्मीन जमील, आज के खसूसी प्रोग्राम के साथ। प्रोग्राम को आगे बढ़ाते हैं। अमरीका में न्यूयॉर्क कोरोना वायरस से सबसे ज्यादा मुतासर होने वाले शहरों में से एक है।
نیویارک کے مقامی لوگ اب اپنے روزمرہ کے معمولات میں ایسی تبدیلیاں لا رہے ہیں جن سے وہ بآسانی اپنے آپ کو نئے حالات کے مطابق ڈھال سکیں۔ فیشن ڈیزائنرز کا ان تبدیلیوں کے بارے میں کیا کہنا ہے، سنتے ہیں نخبت ملک کیس رپورٹ میں۔
آریا، ہیلو، ہائی ڈیبرا۔
فیشن کے بارے میں مشورے اب آن لائن کیے جا رہے ہیں۔ فیشن ڈیزائنر مارٹینا ڈیٹرچ اپنے کلائنٹس کو قرنطینہ کے بعد کے دنوں کے لیے وارڈروب کی تیاری میں مدد دے رہی ہیں۔
سو واٹ وی نیڈ، ہمیں اب جو چاہیے وہ یہاں سے یہاں تک ہے، کیونکہ ہم سب اب لیپ ٹاپ یا کمپیوٹر کے آگے بیٹھتے ہیں اور زوم میٹنگز کر رہے ہوتے ہیں۔
اس وبا نے پورے ملک میں معمولات زندگی کو تبدیل کر دیا ہے، فیشن بھی خود بخود بدل گیا ہے۔ آفس کے لیے مخصوص کپڑوں کی ضرورت نہیں رہی اور سہولت سب سے بڑی ترجیح بن گئی ہے۔ زوم کالز کے دور میں اب کپڑے ایسے چاہیے جو لیپ ٹاپ کی چھوٹی سی ونڈو میں فٹ آ جائیں۔
This coat you can also wear.
اس کوٹ کو اس طرح بھی پہنا جا سکتا ہے، اور اگر آپ خاتون ہیں اور آپ کو باہر بھی جانا ہے تو اسے پیچھے سے کھولا بھی جا سکتا ہے، لیکن اس صورتحال میں آپ کمپیوٹر پر ہیں اور زوم پر ہیں۔ اور ایک بات اور ہے کہ آپ اسے الٹا بھی پہن سکتے ہیں۔ میں ہمیشہ ایسے کپڑے بناتی ہوں جو آپ زیادہ سے زیادہ استعمال کر سکیں۔
نیو یارک میں ہر طرح کے نئے معمولات اپنائے جا رہے ہیں، وبا کے اثرات زندگی کے ہر شعبے میں نظر آنے لگے ہیں، یہاں تک کہ روزانہ کے معمولات میں بھی تبدیلی آ گئی ہے۔
مجھے اب آن لائن کلاس لینا پڑتی ہے، مجھے ہدایات پوری طرح سمجھ نہیں آتی۔ آپ جب گھر پر ہوں یا کلاس میں ہوں تو دونوں میں بہت فرق ہے۔
نینا ویشنو کے ساتھ نخبت ملک، وائس آف امریکہ۔
اور اب حالات حاضرہ پر ایک نظر۔ لیبیا میں اقوام متحدہ کی تسلیم شدہ حکومت نے نئی جنگ بندی کا اعلان کیا ہے، مگر اس کے حریف حفتار دھڑے نے اسے تسلیم کرنے سے انکار کر دیا ہے۔ لیبیا میں آئندہ کیا صورتحال بن سکتی ہے اور وہاں بیرونی طاقتوں کی مداخلت کیا رنگ لا سکتی ہے، اس بارے میں ہمارے ساتھی قمر باز جعفری کی تجزیاتی رپورٹ سنیے۔
لیبیا میں اقوام متحدہ کی جانب سے تسلیم شدہ حکومت نے جنگ بندی کا اعلان کیا ہے، مگر حکومت کے حریف ایک دھڑے نے اسے ماننے سے انکار کر دیا ہے اور اس اعلان کو حکومت کی ایک چال قرار دیا ہے۔ ہم نے یہ معلوم کرنے کے لیے کہ کیا یہ جنگ بندی قائم رہ سکے گی اور کیا لیبیا آئندہ دنوں میں کسی جنگ کا مرکز تو نہیں بن جائے گا جیسا کہ بعض تجزیہ کاروں کا خیال ہے۔ مشرق وسطی کے امور کے دو ماہرین، ایف سی کالج لاہور کے ڈاکٹر فاروق حسنات اور بھارت کی جامعہ ہمدرد کے اسلامک اسٹڈیز کے شعبے کے ڈاکٹر اشتیاق دانش سے گفتگو کی اس سوال کے جواب میں کہ لیبیا میں بیرونی طاقتوں کی مداخلت کے سبب کیا صورتحال بنے گی۔ ڈاکٹر فاروق حسنات نے کہا،
جی بالکل، جیسے آپ نے کہا کہ بعد کی جو بیرونی حکومتیں ہیں وہ بھی شام میں آئی تھی، یہاں پہ بھی وہ آ چکی ہیں اور ان کی وجہ سے زیادہ کمپلیکیٹ ہو گیا معاملہ۔ لیکن جی این اے کی طرف سے جو گورنمنٹ آف نیشنل اکارڈ ہے، جس کو یو این بھی مانتا ہے، جو ترکی بھی اس کی سپورٹ کر رہا ہے، انہوں نے اعلان کیا تھا سیز فائر کا۔ لیکن جو دوسرا جو دھڑا ہے افطار کا، اس نے انہوں نے کہا جی یہ ایک لائے ہے، یہ ہمارے یہ ہم پہ حملہ کرنا چاہ رہے ہیں اس چیز کے پیچھے کہ ہم سیز فائر کر رہے ہیں، تو اس لیے ہم ان کی سیز فائر نہیں مانتے۔ یہ ساری کمپلیکیشن اس وجہ سے ہو رہی ہیں کہ ایک گھڑے کو تو افطار کو تو یو اے چھوٹا سا ملک ہے، سمجھ نہیں آتی کہ اپنے بہت زیادہ انہوں نے پھیلاؤ کر لیا ہے۔ اور پھر مصر وہ ایک طرف ہے، روس جو ہے ان کی کوئی سمجھ نہیں آتی، ان کے مسنریز ہیں البتہ، وہ خود حکومت تو سامنے نہیں آئی کیونکہ مسنریز وہاں پہ آپریٹ کر رہے ہیں، وہ خاص طور پہ آئل کی جو انسٹالیشن ہیں اس کے اوپر۔ اور جی این اے کے ساتھ ترکی ہے کھلم کھلا، اور ترکی نے ان کے ساتھ معاہدے بھی کر لیے ہیں ابھی حال ہی میں، جو سی لمیٹیشنز کے ہیں اور جو باؤنڈری ہے سمندری حدود کی، وہ انہوں نے معاہدے ان کے ساتھ کیے ہیں، جس سے گریس کا بھی تنازع پیدا ہو گیا ترکی اور اس کی وجہ سے۔ تو اس لیے وہی حالات ہیں جو کہ شام میں ہم نے دیکھے تھے ایک سٹیج پہ آ کے، جبکہ بیرونی بہت سی قوتیں بیچ میں آ گئی تھیں، کلیئرٹی نہ ہونے کی وجہ سے بھی جو مختلف قوتیں ہیں ان کو سمجھ نہیں آتی کہ ہم نے اپنے آپ کو ایلائے کیسے کرنا ہے۔ لیکن جو گراؤنڈ ریالٹی ہے، گراؤنڈ ریالٹی میں اگر ہم بیرونی قوتوں کی بات کریں تو ترکی سب سے زیادہ حاوی ہے، ترکی ہی کی فوجیں وہاں پہ موجود ہیں اور ان کو وہی لڑ رہی ہیں اور وہی حفتار کو انہوں نے پیچھے رکھا ہوا ہے، بلکہ ایک دوسرے انہوں نے حملہ بھی کیا تھا، انہوں نے بس کا حملہ کر دیا تھا۔ اور جہاں پہ تیل کا تعلق ہے انسٹالیشنز کا، وہاں پہ تو یہی اطلاعات آ رہی ہیں کہ روس کے جو مسنریز ہیں ان وہ وہاں پہ بہت سے ایسے علاقے بھی ہیں جو کسی کے پاس بھی نہیں ہے, اور وہ اس کے اوپر یہی لکھا ہوا ہے کہ لوکل فورسز. اب لوکل فورسز کیا ہے, ایک سول وار میں ایک بڑی کنفیوژن کی صورتحال پیدا ہو جاتی ہے. لیکن جیسے میں نے کہا کہ بہت ہی عجیب قسم کی سچویشن ہے.
کیا آپ سمجھتے ہیں کہ لیبیا اب نیکسٹ فلیش پوائنٹ ہے مڈل ایسٹ میں؟
میں یہی کہہ رہا ہوں, نہیں ڈائریکٹلی نہیں ہے, لیکن اگر ہم ایک بیان کے اوپر, چونکہ یہ آئسولیٹڈ جگہ ہے اور وہ تیل تو ہے ان کے پاس, ابھی ایکسپلور بھی نہیں ہوا اور وہ اس میں انٹرسٹ ہے, لیکن وہ اتنا الجھ گئی ہیں ساری چیزیں اور وہ پارٹی جو ہے وہ اپنی جگہ پہ جمی ہوئی ہیں کہ اس کو بہت دیر اور بڑا ایفرٹ لگے گا سارٹ آؤٹ کرنے میں. تو یہ ہم دوسری وجہ یہ ہے کہ لیبیا ہی کی وجہ سے جو ایگریمنٹ ہوا ہے, جو سرحدی سمندری سرحدیں انہوں نے تعین کی ہیں ترکی کے ساتھ, وہ کانفلکٹ ڈائریکٹ آ گیا ہے گریس کے ساتھ. تو اس لیے وہ لیبیا ڈائریکٹ شاید نہ ہو, لیکن لیبیا کی وجہ سے ایسے حالات ہو سکتے ہیں جو کہ اس جنگ کا پھیلاؤ دوسری طرف کی جو دھڑے ہیں وہ وہاں پہ بھی آپس میں مخالفت کریں اور ایک دوسرے کو زیر کرنے کی کوشش کریں.
اچھا, سعودی عرب کا اور ایران کا کیا رول ہے؟
ایران کا اس میں رول نہیں ہے, سعودی عرب کی بجائے یو اے ای آگے آگے ہے, اور سعودی کو جب جہاں یو اے ای ہوگا وہاں سعودی کی بیکنگ تو ان کو ہے, لیکن ہمیں کوئی نظر نہیں آ رہا کہ سعودی کی کوئی ایکٹیو بیکنگ. لیکن وہ میرا خیال ہے جو یو اے ای کر رہا ہے اور حضور سے زیادہ کر رہا ہے وہی کافی ہے. تو لیکن وہاں پہ پھر یو اے ای کی اور ان کی ترکی کی بہت سخت مخالفت ہو گئی ہے, نہ صرف لیبیا میں, جیسے آپ نے کہا کہ لیبیا بذات خود بن سکتا ہے, بالکل بذات خود اس طرح بن سکتا ہے کہ پھر لیبیا کی اس کی ترکی اور یو اے ای کا جو کانفلکٹ ہے وہ یمن میں بھی چلا جائے گا اور دوسری جگہ پہ بھی چلا جائے گا.
انٹرنیشنل پاورز کا کیا انٹرسٹ ہے لیبیا میں؟
فرانس تو ایک قدم آگے بڑھاتا ہے, دو قدم پیچھے بڑھاتا ہے. ہفتار کا ان کو بھی کافی کرٹیسزم آ رہا ہے کہ آپ نے غلط دھڑے کی آپ حمایت کر رہے ہیں. روس بائی پراکسی موجود ہے اپنے میسنریز کی وجہ سے, اور ان کی دلچسپی صرف جہاں پہ تیل نکلتا ہے ان کنوؤں کے اوپر ہی ہے جو میسنریز نے وہاں پہ قبضہ کیا ہوا ہے. تو لیکن اس طرح ڈائریکٹ کوئی بڑی پاور سامنے نہیں آ رہی. ریجنل البتہ پاورز ترکی تو بہت زیادہ کھل کے سامنے آ گیا, اور ایجپٹ اور یو اے ای ایک طرف ہے اور ترکی دوسری طرف.
ترکی کا پرٹیکولر انٹرسٹ کیا ہے؟
جو ترکی کا یہ انٹرسٹ ہے ڈیمارکیشن آف جو سمندری سرحدیں, کیونکہ لیبیا اگر آپ نقشہ دیکھیں تو وہ میڈیٹرینین ملک ہے وہ بھی, اور ان کا وہ ملتا ہے سمندری جو حدود ہے وہ اوور لیپ کرتے ہیں. تو انہوں نے معاہدہ کیا ہے ابھی حال ہی میں, ترکی نے معاہدہ کیا ہے لیبیا کے ساتھ, جس میں لیبیا نے ان کو کچھ علاقے مانے ہیں کہ یہ ترکی کے علاقے ہیں, لیکن جیسے انہوں نے کہا ترکی کے علاقے ہیں تو گریس نے بھی اس پہ اپنا حق جتا دیا. لیکن یہ ہے کہ اس سے جو ترکی انووک کرتا ہے کہ ہم نے معاہدہ کیا ہوا ہے لیبیا کے ساتھ اور اپنی سرحد جو ہے وہ کی ہوئی ہے, وہاں پہ تیل ہے اور گیس ہے, اس لیے وہ ترکی کا انٹرسٹ ہے کہ ان کو وہ ری انفورس کرے لیبیا کے ساتھ مل کر.
یہ تھے ڈاکٹر فاروق حسنات, اور لیبیا کے صورتحال پر گفتگو کا آغاز کرتے ہوئے ڈاکٹر اشتیاق دانش کا کہنا تھا.
جو لیبیا کا جو مسئلہ ہے وہ کافی کمپلیکس ہے, اس وجہ سے بھی کہ وہاں خود جو ہے اندرونی اختلافات ہیں. تین میجر گروپ ہیں, ایک تو وہ جو ہے سرراج کی جو حکومت ہے, گورنمنٹ آف نیشنل اکاؤنٹ جسے کہتے ہیں, اور جسے یونائٹیڈ نیشنز کا سپورٹ بیسیکلی حاصل ہے, لیکن پورے ملک پہ ان کی حکومت نہیں ہے. خلیفہ حفتر کا اپنا ایک گروپ ہے جس نے کئی مہینوں سے جو ہے تریپولی کا ایک طرح سے گھراؤ کر رکھا تھا, محاصرہ کر رکھا تھا, اور وہ محاصرہ اس لیے ختم ہوا کہ ترکی نے بہت ہی فورسفلی بڑے طاقتور طریقے سے ایک طرح سے مداخلت کی گورنمنٹ آف نیشنل اکاؤنٹ کے فیور میں ان کے حق میں, اور اس وجہ سے وہ ہٹ پایا. لیکن ہے کہ حفتر کا جو علاقہ ہے وہ ایسٹرن لیبیا ہے, ویسٹرن لیبیا والا علاقہ جو ہے جس میں تریپولی وغیرہ آتا ہے, یہ گورنمنٹ آف نیشنل اکاؤنٹ جو ہے اس کی سرراج کی جو حکومت جہاں پہ ہے. تو یہ تو تین میجر گروپ خود ہے, یہ اس میں ایک تو سالے عیسیٰ کا گروپ جو ہے, بیسیکلی سالے عیسیٰ جو ایسٹرن لیبیا میں ایک پارلیمنٹ ہے उसके स्पीकर हैं और एक अच्छे खासे वो है। पहले वो और हफ्तर के बीच में जो है, खलीफा हफ्तर के बीच में एक तरह से एग्रीमेंट था, लेकिन वो एग्रीमेंट टूट चुका है और अब तो इस तरह से तीन ग्रुप हो गए हैं। तो ये तीन ग्रुप तो अपने में एक मसला है ही है, लेकिन इन तीन ग्रुप के साथ जो है ये अपने आप में कुछ नहीं है, ये जितने बाहर की ताकतें हैं वो इनको सपोर्ट कर रही हैं। और एक अजीबोगरीब बात यह है कि बाहर की ये ताकतें जो है, कहीं जैसे शाम के मसले पे आमतौर से रूस और तुर्की एक साथ है, लेकिन यहाँ पे दोनों दो ब्लॉक में है और वो रूस और मिस्र और यूनाइटेड अरब एमिरेट्स, ये तीनों जो है हफ्तर खलीफा हफ्तर को सपोर्ट कर रहे हैं, और तुर्की और कतर जो है जो गवर्नमेंट ऑफ नेशनल रिकॉर्ड है उसको सपोर्ट कर रहे हैं। अभी देखिए सीज फायर जो हुआ है एक तरफा है, एक तरफा यूं है कि दो बल्कि दो तरफा है। जो ईस्टर्न लीबिया के जो पार्लियामेंट है जिसके स्पीकर वो है ईसा है, उन्होंने सपोर्ट किया है इसको, और ये जुमा से अभी तक कोई मेजर वोट नहीं हुआ, जुमा को इन लोगों ने ऐलान किया है। और जो नेशनल गवर्नमेंट है, गवर्नमेंट ऑफ नेशनल अकाउंट है, जिसको अक़वामे मुत्तहदा का सपोर्ट हासिल है, उन दोनों ने किया है। खलीफा हफ्तर ने इसकी मुखालफत की और उसने कहा ये मार्केटिंग स्टंट है, उसका कहना है सर्राज का जो गवर्नमेंट ऑफ नेशनल अकाउंट के प्राइम मिनिस्टर है, तो ये लेकिन उन्होंने कोई वो नहीं किया, बड़ा कदम नहीं उठाया। अहम बात यह है कि इस सीज फायर को, इस जंग बंदी को हिमायत हासिल है मिस्र की भी, रूस की भी और मुत्तहदा अरब इमारात की भी, जो अब तक हफ्तर खलीफा हफ्तर को सपोर्ट करते रहे हैं। और मिस्र और मुत्तहदा अरब इमारात खासतौर से ये महसूस कर रहे हैं कि वो ताकतवर तरीके से मुदाखलत नहीं कर रहे हैं, जिसकी वजह से तुर्की को वहां जो है असर जो है ज्यादा बढ़ रहा है। तो लीबिया के मोहब्बत में कम, तुर्की के मुखालफत पे ज्यादा ये लोग करीब आ गए हैं। तो मुझे ऐसा लगता है कि ओवरऑल सूरत हाल में अगर थोड़ा सा भाई ईमानदारी और मेहनत से इस पीस प्रोसेस को या जगमंदी को आगे बढ़ाया जाए तो ये बढ़ सकता है। उसकी वजह कि तुर्की भी एक खास हद से आगे बढ़ना नहीं चाह रहा, उसने अपना कोई वसत नहीं डाला, उसने कहा कि जो अक़वामे मुत्तहदा की बनाई हुई हुकूमत है वो उसके सपोर्ट में आए हैं, और जाहिर है कि अक़वामे मुत्तहदा ने जो हुकूमत वहां कायम की है या जिसको वो जायज समझता है उसके सपोर्ट में कोई मेंबर मुल्क आता है तो आप उस पर एतराज नहीं कर सकते। तो वो जिस तरीके से तुर्की वहां दाखिल हुआ उसकी रोशनी में जो है आप उसको ब्लेम नहीं कर सकते थे, और ये जो अक़वामे मुत्तहदा के हिमायत याफ्ता थी खलीफा हफ्तर का मुकाबला नहीं कर पा रही थी, तुर्की ने आके उसे इस लायक बनाया कि वो न सिर्फ ये का मुकाबला कर सका बल्कि हफ्तर को पीछे हटना पड़ा, मुहासरा खत्म करना पड़ा। तो तुर्की को जहां उसका कोई असर नहीं था, ऑलरेडी बहुत कुछ उसे मिल गया है, मैं उम्मीद करता हूँ कि ये जो सीज फायर है, अगरचे खलीफा हफ्तर उसके मुखालफत कर रहे हैं, लेकिन उनके जो मेन हिमायत करने वाले हैं मुत्तहदा अरब इमारात खास तौर से, वो ऐसा लगता है कि आप उससे अपना दामन छुड़ाना चाह रहे हैं।
क्या आप ये समझते हैं कि आने वाले दिनों में लीबिया कोई बड़ा फ्लैश पॉइंट बन सकता है?
नहीं, वो नहीं लगता। उसकी वजह यह है कि लीबिया में उस वक्त मुदाखलत किया है फ्रांस और बर्तानिया ने, जब बुनियादी तौर पर वहां कोई ऐसा झगड़ा नहीं था, उसी तरह की चीजें थी जो अरब बहारिया की वजह से दूसरे मुल्कों में आई, मिस्र में, ट्यूनिस में, वो लीबिया में भी आई थी और वो किसी न किसी तरह सेटल हो सकती, लेकिन जिस अंदाज से इन लोगों ने मुदाखलत किया वो मुदाखलत सिर्फ एरियल थी, एरियल मतलब फिजाई थे, ऊपर से आपने बमबारी की, जमीनी फौजें जो है वो उतारी नहीं, जिसका नतीजा ये है कि वहां पे एनार्की फैली और फिर दूसरे बहुत सारे ग्रुप्स को जो वहां आपने जो है जो अदरवाइज जिनका कोई वहां नहीं था, चाहे वो मुत्तहदा अरब इमारात हो, तुर्की हो या रूस हो, तीनों के असरात बहुत पहले वहां से खत्म हो चुके थे और तुर्की का तो बिल्कुल था ही नहीं, लेकिन उन सबों को जो है वहां आने का मौका मिला। तो मुझे ऐसा नहीं लगता कि यहाँ पे कोई जंग होने वाली बात है, इसलिए कि जैसे मिस्र ने कहा कि हम अपनी फौजें उतार देंगे तो तुर्की ने कोई इरेशनल उसका जवाब नहीं दिया, इरेशनल वे में कि ठीक है आइए हम लड़ लेते हैं आप दोनों, ऐसा नहीं है। तो एक अंदाजा ये हो रहा है कि हर एक को खासतौर से लीबिया के अंदर जो है ज्यादातर लोगों के अंदाज हो रहा है कि हमारे आपस की लड़ाई की वजह से दुनिया के मुख्तलिफ ममालिक जो है अपने असरात के, अपने मफादात के तहत आके हमारे मामलात को खराब कर रहे हैं। चुनांचे इन्होंने जो एक पॉइंट है जो जंग बनने का ऐलान करते हुए ये भी कहा कि हम तेल को जो बरामद करेंगे, बेचेंगे उसे इंटरनेशनल मार्केट में, और उससे पैसा जो आएगा उससे लीबिया की ताबीर नौ पे जो है उसको खर्च करेंगे और लीबिया का असर नौ जो उसको अपने कदमों पे खड़ा करेंगे। लीबिया के साथ प्लस पॉइंट ये है कि उसके पास तेल की दौलत है और एक ऐसी स्ट्रेटजिक जगह पे है जहां से बड़ी आसानी से यूरोप के बहुत सारे मुल्कों को तेल जो सस्ता मिलता है, ट्रांसपोर्ट का बड़ा खर्चा कम हो जाता है जिसकी वजह से। तो इस वजह से मुझे ऐसा लगता है कि अगर अमेरिका वाकई वाइजली और ताकतवर तरीके से मुदाखलत करता है तो इस बात का इम्कान है कि बजाय जंग के शोले और भड़के ज्यादा इम्कान यह है कि वहां अमन की तरफ जो है पेशकदमी ज्यादा मुमकिन है।
ये थे डॉक्टर इश्तियाक दानिश, उमर अब्बास जाफरी, उर्दू VOA वॉशिंगटन।
इसके साथ ही वॉइस ऑफ अमेरिका वॉशिंगटन से आज का ये प्रोग्राम खत्म होता है। यास्मीन जमील को इजाजत दीजिए, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।